الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لكل أمة جعلنا منسكا هم ناسكوه فلا ينازعنك في الأمر وادع إلى ربك إنك لعلى هدى مستقيم وإن جادلوك فقل الله أعلم بما تعملون. الله يحكم بينكم يوم القيامة فيما كنتم فيه تختلفون. ألم تعلم أن الله يعلم ما في السماء والأرض إن ذلك في كتاب إن ذلك على الله يسير. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. کیا آواز نہیں آ رہی مردوں میں جو یہ پوچھ رہے ہیں کہ ہے سیشن سٹارٹڈ؟ یا تو ان کا مائک، ان کو کوئی میسج کر دیا اگر ایڈمن صاحب کہ چیک یور اسپیکر پلیز، کیونکہ ان کو اگر آواز نہیں آ رہی تو ٹھیک ہے. تو یہ جو آیات ابھی تلاوت کی گئی انہی کے ہمارے مسائل پچھلے دو کم از کم دن سے پڑھ رہے ہیں، معروف القرآن کی جلد نمبر 6 سے، اور ہم تھے پیج نمبر 284 کے اوپر، 284 صحیح پڑھ رہے ہیں. تو اس میں کل جو ہے وہ ساری یہ بات ہو چکی کہ یہ لوگ کفار جو ہے نا وہ نبی علیہ السلام کے ذبح کے طریقے کے اوپر آپ صلی اللہ علیہ وسلم سے مجادلہ کرتے تھے، بحث مباحثہ کرتے تھے، اور اپنی عقل کی بنیاد پر جو ہے نا وہ آپ صلی اللہ علیہ وسلم پہ اعتراض کرتے تھے کہ یہ تم نے کیا کہنا شروع کر دیا ہے کہ جو ذبیحہ تمہارا طریقہ ہے یہ جو ہے وہ جائز ہے، حلال ہے اس سے، اور جو ہے وہ کوئی اپنی موت مر جائے اگر، یعنی اللہ تعالیٰ اگر کسی کی جان نکال لیں تو وہ حرام ہے، تو یہ تو کوئی بات نہ بنی. ٹھیک ہے، تو یہ اپنی عقل کی بنیاد پر جھگڑا کر رہے تھے، حالانکہ اس کی کسی قسم کی کوئی گنجائش ہی نہیں ہے، کیونکہ ان کی جو عقل ہے یہ عقل جو ہے وہ حق تو نہیں ہے نا. عقل تو ایک لمیٹڈ چیز ہوتی ہے جو کہ انسان کے مشاہدات اور تجربات اور جو اس کا اکوائرڈ علم ہوتا ہے، چاہے اس نے کتابوں سے پڑھا ہو چاہے اس نے کسی سے سنا ہو، تو عقل تو اتنی اس کی کیپیسٹی ہوتی ہے یا اتنی ہی اس کی جو ہے نا وہ اپروچ ہوتی ہے کہ جتنا اس کے پاس یہ سب علم ہے. ٹھیک ہے، تو اب ان کے پاس تو یہ ساری چیزوں کا علم ہے ہی نہیں کہ بھی جانور جو ہے وہ اللہ تعالیٰ کی تخلیق ہے، اور اللہ تعالیٰ نے جانور کے اندر کیا رکھا ہے، کیا اس کی اناٹمی ہے، کیا اس کے اندر جو ہے وہ خون کا نظام ہے، کیا اس کے اندر جو ہے وہ خون سے فائدے ہیں اور خون کے نقصان ہیں وغیرہ وغیرہ، یہ تو ان سب کو پتہ ہی نہیں ہے کچھ، ہے نا. تو آپ سے جو ہے وہ نا اپنے ایک ظاہری عقل کی بنیاد پر کہ جی خود سے مار دیا تو یہ ہو گیا اور اللہ نے مار دیا تو وہ ہو گیا، یہ خام خواہ کی ایک بحث، تو یہ تو انتہائی حماقت ہی کی بات ہے. ٹھیک ہے، تو ان کو نزاع کا حق ہی نہیں ہے، ان کو جھگڑا لڑائی کرنے کا حق ہی کیونکہ ان کے پاس حق نہیں ہے. ٹھیک ہے نا، جھگڑا لڑائی کا حق نہیں ہے کیوں کہ ان کے پاس حق نہیں ہے، ان کے پاس سچ نہیں ہے، ان کے پاس تو صرف کنجیکچر ہے، صرف گمان ہے، صرف جو ہے نا وہ اٹکل ہے. ٹھیک ہے نا، تو ایسے شخص کے پاس جو ہے وہ آرگیومنٹیشن کا کوئی رائٹ نہیں ہوتا. ٹھیک ہے، تو اس کے بارے میں کل کافی ساری باتیں ہوئی تھیں کہ یہ اللہ تعالیٰ کا اختیار ہے، حق ہے، اتھارٹی ہے کہ اللہ مالک ہیں، خالق ہیں، ہر چیز کے علیم ہیں، خبیر ہیں، تو اللہ ہیز دا رائٹ ٹو ہیو دس اتھارٹیٹیو اپروچ. ٹھیک ہے نا، اور ظاہر اللہ ہیز دس اتھارٹیٹیو اپروچ کا مطلب کیا کہ اوپر سے اللہ کی آواز تو آتی نہیں ہے کہ میں سب سے بڑا ہوں، میں نے تمہیں بنایا ہے اور میرے پاس اتھارٹی ہے اور میں یہ کر دوں گا، میں وہ کر دوں گا. اللہ کی آواز آتی ہے کبھی کسی کو؟ آپ کو آئی؟ مجھے تو نہیں آئی بھائی. آپ کو کبھی آئی آواز؟ رائٹ، نہ کبھی آئی ہے نہ کبھی آئے گی سوائے قیامت کے دن. ٹھیک ہے نا، تو پھر یہ اتھارٹیٹیو اپروچ کہاں سے آئی؟ کون کرتا ہے اتھارٹیٹیو اپروچ؟ اللہ کے رسول. رائٹ، اللہ کے رسول ہی نے یہ سب بتایا نا. یہ قرآن کی جو آیت ہے فلاں ینازعنک، یہ اللہ کی آواز آئی تھی کہ فلا ینازعنک، مت جھگڑا کرو تم اس کے ساتھ، یہ اللہ کی آواز سنی آئی تھی. یہ تو رسول نے پڑھ کر کے سنایا نا، یہ نبی علیہ الصلوۃ والسلام نے لوگوں کو بتایا نا کہ یہ اللہ تعالیٰ مجھے یہ کہہ رہی ہیں کہ میں تم لوگوں کو یہ بتا دوں. ٹھیک ہے، تو اس وجہ سے اللہ کے بندے بیچ میں انوالو ہیں. اب ہم جو ہے نا وہ اللہ کے بندوں کے اوپر ٹرسٹ نہیں کرتے. ہم اللہ کے بندوں کو کہتے ہیں تمہارے پاس تم کون سی اتھارٹی ہو, تم نے یہ ساری باتیں کیسے کہہ دی اور تم کون ہوتے ہو اور تم جو ہے وہ کہاں سے اللہ کے رسول بن گئے, ہے نا. تو اللہ کے رسول کو اس زمانے کے جو کافر تھے وہ یہی باتیں کہا کرتے تھے, Who are you to tell us, ہے نا, کہ اللہ نے یہ کہا ہے. ٹھیک ہے نا, تم خود تو خدا نہیں ہو, یا تو خود کلیم کرو کہ میں خدا ہوں, تو پھر بات کرتے ہیں کہ ہاں بھی تم خدا ہو بھی کہ نہیں ہو, ہے نا. تم خدا تو ہو نہیں ہو, تم جو ہے وہ بس یہ کہہ رہو کہ خدا نے یہ کہا, خدا نے یہ کہا, خدا نے وہ کہا. ٹھیک ہے, یہی کام مولانا صاحب بھی کرتے ہیں. مولانا صاحب یہ نہیں کہتے کہ میں خدا ہوں, رائٹ. مولانا صاحب یہ کہتے ہیں میں خدا ہوں میری مانو, بلکہ کیا کہتے ہیں مولانا صاحب, خدا نے یہ کہا ہے وہ میں تمہیں بتا رہا ہوں, رائٹ. خدا نے یہ کہا ہے, کس کو کہا ہے, مجھے کہا, اور میں پھر تمہیں بتا رہا ہوں, یا مجھ تک یہ بات پہنچی ہے اس واسطے سے, اس چین آف نیریشن سے, رائٹ, جو کہ میں نے اپنے بڑوں سے سنی, میرے بڑوں نے اپنے بڑوں سے سنی, ان کے بڑوں نے ان کے بڑوں سے سنی, اور یہ چلتی آل دا وے کہاں پہ پہنچی, نبی علیہ الصلوۃ والسلام تک پہنچی. اور نبی علیہ الصلوۃ والسلام نے کس سے سنی, جبرائیل علیہ السلام سے, اور جبرائیل علیہ السلام نے کس سے سنی, اللہ تعالیٰ سے. یہ چین ہی ہے نا پوری کی پوری, نبی علیہ الصلوۃ والسلام تک بھی تو ایک چین ہی تھی نا, ایک کڑی تھی نا. اللہ تعالیٰ سے بھی ڈائریکٹلی, اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام سے بھی کلام نہیں کیا دنیا کے اندر, صرف موسیٰ علیہ السلام سے کلام کیا, محمد رسول اللہ صلی اللہ علیہ وسلم سے تو کلام نہیں کیا, رائٹ. تو نبی علیہ الصلوۃ والسلام کے بھی بیچ میں ایک چین آ گئی, ایک کڑی آ گئی جبرائیل علیہ السلام کی, ٹھیک ہے نا. تو وہاں پر ایک کڑی تھی, ہمارے پاس جو ہے وہ 40, 41, 42 کڑیاں ہیں, ٹھیک ہے نا, 40, 41 ہماری جو ہے وہ اوپر, جو ہمارے حضرت, ہمارے حضرت کے اوپر کے حضرت, ہمارے استاد کے اوپر کے استاد, یہ 40 کڑیاں بنتی ہیں نبی علیہ الصلوۃ والسلام کے اوپر ایک کڑی بنتی تھی, ٹھیک ہے نا. تو یہ کڑیوں والا سلسلہ جو ہے وہ ہے, ٹھیک ہے. تو یہی پورا کا پورا دین ہے کہ بھائی مجھے بتایا گیا ہے, ٹھیک ہے نا, اور پھر میں تمہیں بتا رہا ہوں. تو اس کے اوپر بیوقوف لوگ جو ہے وہ کہتے ہیں کہ تم خدا ہو, ٹھیک ہے نا بھائی, وہ تو نریٹ کر رہا ہے, وہ تو بتا رہا ہے جو کہ علم اس تک پہنچا ہے اس بات کو, ٹھیک ہے. تو ایسے لوگوں کو کہہ دیا گیا کہ چپ کر جاؤ تم, ٹھیک ہے نا, تم جو ہے وہ یہ بات کرنے کی کوئی تمہارے پاس اتھارٹی نہیں ہے, کیونکہ تمہارے پاس یہ چین ہے ہی نہیں, تمہارے پاس یہ علم ہے ہی نہیں, ٹھیک ہے. تو اس کے اوپر پھر آگے ایک شبوں کا جواب بھی حضرت مفتی محمد شفیع رحمۃ اللہ نے لکھا, کہ اس سے یہ بات بھی واضح ہو گئی کہ شریعت محمدیہ صلی اللہ علیہ وسلم کے نزول کے بعد کسی پہلی شریعت پر ایمان رکھنے والے, مثلا یہودی, نصرانی وغیرہ کو یہ کہنے کا حق نہیں ہے کہ خود قرآن نے ہمارے لیے اس آیت میں یہ کہہ کر گنجائش دے دی ہے کہ ہر شریعت اللہ ہی کی طرف سے, ٹھیک ہے. یعنی وہ کس طرح بولیں گے کہ بھئی تمہارا جو یہ قرآن ہے جس کو تم کہتے ہو کہ اللہ کی کتاب ہے, اللہ کا کلام ہے, تو اسی کے اندر تو لکھا ہوا ہے کہ بھئی ہر شریعت کے اندر جو ہے وہ اپنا ہی طریقہ ہوتا ہے, ٹھیک ہے نا. تو اگر قرآن مجید کی اس آیت کو یہاں تک لیا جائے, لکل امت جعلنا منسکن ہم ناسکوہ, ہے نا, اگر یہاں تک اس آیت کو لیا جائے تو اس سے کیا ہمیں حسن اخلاق کی تعلیم ملتی ہے؟ جی ذرا آپ بتا دیجئے. اس سے ہمیں ایک حسین اخلاق ملتا ہے. لکل امت جعلنا منسکن ہم ناسکوہ, جی یہ آپ بتا دیجئے جلدی سے. بڑے اچھے مینرز ملتے ہیں ہمیں اس آیت کے یہاں تک کے الفاظ سے, وہ کیا ہے؟ بڑے اچھے اخلاق ملتے ہیں. کون سے والے اخلاق ملتے ہیں؟ ہر امت کے لیے ہم نے ایک طریقہ بنا دیا, وہ اسی طریقے کے اوپر چل رہا ہے, ٹھیک ہے نا. تو اس سے کون سے والی اخلاق کی تعلیم ہوتی ہے؟ جی پچھلی دو کلاسوں میں آپ لوگوں کو کیا بتایا تھا, بھول گئے سارے کے سارے؟ انگریزی میں یہ لکھتے ہیں, اردو میں نہیں لکھتے. اگر انگریزی زیادہ آسانی سے ٹائپ ہو جاتی ہے تو انگریزی میں لکھ کر کے جواب دیں, کیونکہ ہم نے بھی آپ کو انگریزی میں بتایا تھا. اتنا تو ہنٹ دے دیا, اور کیا رہ گیا پھر آپ کے لیے؟ آپ کے لیے تو کچھ رہ ہی نہیں گیا اس کے بعد. جی لکل امتن, کفار والے اخلاق. یہ ہم پوچھ رہے ہیں کون سے والے کفار والے اخلاق, کیا مطلب, واٹ از دیٹ مینر جو کہ کفار سے ہم نے سیکھا ہے, جو کہ قرآن کی اس آیت سے بھی مدلل ہوتا ہے. قرآن کی اس آیت سے اسی مینر کی دلیل ملتی ہے, काफिर वाले। एग्जैक्टली खवातीन की तरफ से भी आ जाए अगर तो, एवरी वन हैज द राइट टू हिज ओपिनियन, नॉट एन ओपिनियन, एवरी वन हैज ए राइट टू वन ओपिनियन, टू एन ओपिनियन, ठीक है ना। एवरी वन हैज हिज ओन ओपिनियन एंड यू हैव अ यू हैव एन ऑब्लिगेशन टू रिस्पेक्ट दैट ओपिनियन। लिकुल उम्मत, ये उम्मत को जो लफ्ज है ना, ये एक फर्द के लिए भी इस्तेमाल हो सकता है, एक फर्द के लिए भी, और कई अफराद के लिए भी इस्तेमाल हो सकता है, ठीक है ना। तो हर फर्द के लिए जो है ना वो एक तरीका है, वो उस तरीके को फॉलो करते हैं। एवरी वन हैज हिज ओन ओपिनियन ऑफ हाउ टू डू थिंग्स, वॉट टू डू, वॉट नॉट टू डू, ठीक है ना। तो कुरान इस बात की गवाही दे रहा है, लेकिन कुरान के साथ ये सलूक करेंगे तो फिर क्या मतलब, आउट ऑफ कॉन्टेक्स्ट, ठीक है, क्योंकि इसका पूरा कॉन्टेक्स्ट बाकी अल्फाज से पता चलता है या बाकी कुरान से पता चलता है। आप इन इन अल्फाज को एक दो तीन चार पांच छह अल्फाज को जो है वो निकाल करके अपनी एक तफसीर बना लें तो ये तो ज्यादती होगी ना, ये तो गलत होगा ना, ये तो जुल्म होगा ना कुरान के साथ। क्योंकि आगे जो आ रहा है फला युनाज़ुन्नका फिल अम्र, इससे जो है वो पता चल रहा है कि नो, एवरीबडी हैज नॉट ए राइट टू हिज ओपिनियन, एवरीवन हैज नॉट द राइट टू हैव व्हाटएवर ओपिनियन दे वांट, राइट। तो इस खुश इखलाकी, इस हुस्ने इखलाक जो कि हमें काफिरों से हमने लिया है या उन्होंने हमारे ऊपर थोपा है, ठीक है ना, इस हुस्ने इखलाक की नफी हो जाती है, ठीक है। फला युनाज़ुन, तुम मत करो बहस, चुप करके बैठे रहो, ठीक है ना। हाँ, अगर करोगे तो बच्चों मैं तुमसे निमट लूंगा, छोड़ूंगा नहीं तुमको, अगर तुम मेरे नबी के साथ बहस करोगे अपनी बेवकूफ अकल के साथ, ठीक है ना, अपनी कम अकली के साथ। तो काफिरों ने वही काम किया जैसे कि आज भी आउट ऑफ कॉन्टेक्स्ट लेकर के जो है वो उलमा से बहस शुरू कर देते हैं। तो ये किसका तरीका है, ये काफिरों का तरीका है, मुशरिकीन का तरीका है। तो इन्होंने भी यही हरकत करी थी, ठीक है ना, जैसे कि यहाँ पे लिखा हुआ है कि यहूदी नसरानी वगैरह को यह कहने का हक नहीं है कि खुद कुरान ने हमारे लिए इस आयत में यह कहकर गुंजाइश दे दी है कि हर शरीयत अल्लाह ही की तरफ से, इसलिए अगर जमाना इस्लाम में भी हम शरीयत मूसविया या ईसविया पे अमल करते रहें, क्योंकि भाई वो हमारा ओपिनियन है कि शरीयत मूसविया जायज है ना, और ईसाइयों का अपना ओपिनियन है कि ईसा अलैहि सलाम की शरीयत जो है वो अब तक एप्लीकेबल है, ठीक है ना, अपने जमाने में तो वही एप्लीकेबल थी, लेकिन नबी अलैहिस्सलाम के आने के बाद भी वही एप्लीकेबल है। ये ईसाइयों का अपना ओपिनियन आज तक राइज है ना, ये ओपिनियन, ठीक है ना, एवरीवन हैज अ राइट टू हिज ओपिनियन, राइट। तो ईसाई आल्सो हैज अ राइट टू हिज ओपिनियन, नो, ठीक है ना। तो वो क्या कहते थे, तो फिर मुसलमानों को हमसे इख्तलाफ नहीं करना चाहिए, क्योंकि आयत में हर उम्मत को शरीयत खासा देने का जिक्र करने के बाद क्यों नहीं करना चाहिए मुसलमानों को, मतलब वो इसीलिए कहते थे भाई तुम्हारे अपने कुरान ने लिखा हुआ है ना। तो नहीं, इसका जवाब क्या है, इसका जवाब ये है, क्योंकि आयत में हर उम्मत को शरीयत खासा देने का जिक्र करने के बाद पूरी दुनिया के लोगों को यह हुक्म भी दे दिया गया है कि शरीयत मुहम्मदिया के कायम हो जाने के बाद वो इस शरीयत की मुखालफत नहीं करें। मुखालफत नहीं करने का मतलब सिर्फ ये नहीं होता कि जुबानी मुखालफत ना करें, बल्कि अमली मुखालफत भी ना करें, ठीक है ना। क्योंकि ये भी तो हो सकता था ना कि भाई जुबानी मुखालफत नहीं करते लेकिन हम अपनी जिंदगी गुजार रहे हैं, ठीक है, हम आपके खिलाफ बहस नहीं करेंगे, हम आपसे आकर के नहीं झगड़ते भाई, हम है ना, लेकिन हम जो है ना वो समझते हैं कि हमारा तरीका अभी भी सही है और हम उसी तरीके के ऊपर अमल करते रहेंगे। नहीं, अगर करोगे तो सजा पाओगे, बिकॉज तुम्हारे लिए सिर्फ एक ही रास्ता है कि तुम नबी अलैहिस्सलाम से आके एग्री करो, तुम बाकायदा इस शरीयत को मानो और इसके ऊपर अमल करने की कोशिश शुरू कर दो, ठीक है। तो ये न्यूट्रल रहना जो है ना, न्यूट्रल रहना कि नहीं हम आपकी मुखालफत नहीं करते लेकिन करेंगे हम वही जो कि हमारी मर्जी होगी, इसके ऊपर बख्शिश नहीं है, इसके ऊपर मगफरत नहीं है बल्कि सजा है। तो फरमाया कि शरीयत, फरमाया कि मुसलमान उनकी साबिका शरीयत के किसी हुक्म के खिलाफ, ये नहीं फरमाया, ये नहीं फरमाया कि मुसलमान उनकी साबिका शरीयत के किसी हुक्म के खिलाफ ना बोलें, ठीक है ना। मुसलमानों को अल्लाह ताला ने मना नहीं किया बल्कि उनको मना किया कि तुम मत बोलो, ठीक है। और इस आयत के बाद की आयत से ये मजमून और ज्यादा वाज़ह हो जाता है, जिनमें शरीयत इस्लाम के खिलाफ मुजादला करने वालों को तंबीह की गई है कि अल्लाह ताला तुम्हारी इन हरकतों को खूब जानता है, वही उसकी सजा देगा, ٹھیک ہے، یعنی سزا کی وعید تنبیہ بھی اگلی آیت کے اندر اللہ تعالیٰ نے فرما دی، وَإِن جَادَلُوكَ فَقُلِ اللَّهُ أَعْلَمُ بِمَا تَعْمَلُونَ۔ ٹھیک ہے، تو اس دنیا میں اللہ تعالیٰ نے یہی بورڈ گیم کہہ لیں آپ اس کو، اس کو ڈراما کہہ لیں، اس کو آپ جو ہے وہ ایک یعنی کیا کہتے ہیں، ایک سیٹ اپ کہہ لیں، ٹھیک ہے نا، کہ اللہ تعالیٰ نے ہر انسان کو اختیار دیا کہ وہ اچھے برے میں سے جس کو چاہے پسند کر لے، لیکن یہ نہیں کہ تم اچھا برے کو پسند کر لو، اوکے نو پرابلم، بلکہ اگر تم برے کو پسند کرو گے تو اس کے اوپر تمہیں سزا ملے گی، ٹھیک ہے نا، اور اگر اچھے کو پسند کرو گے تو یہ بھی نہیں ہے کہ اچھا کوئی بات نہیں نو پرابلم گڈ فار یو، تم نے اچھے کو پسند کر لیا بس دیٹس اٹ ختم بات، نہیں، بلکہ تم اچھے کو پسند کرو گے جو کہ کرنا ہی چاہیے، جو کہ تمہاری ضرورت بھی ہے، لیکن ہم اس کے اوپر تمہیں انعامات سے لاد بھی دیں گے، ہم تمہیں انعامات سے لاد دیں گے، ٹھیک ہے نا، جیسے کوئی کلاس روم ہو تو اس کے اندر جو ہے وہ گندے بچے جو ہیں وہ گندا والا کام شروع کر دیں، ٹھیک ہے نا، تو ان کو تو چلو ٹیچر نے سزا دے دی، لیکن اچھے بچوں نے اچھا کام کیا تو ٹیچر کہے کہ ہاں بھائی واٹس دا بگ ڈیل، تم نے اچھا کام کیا تو اب کیا کروں میں، ہے نا، یہ تو تم نے کرنا ہی تھا، نہیں، بلکہ ٹیچر جو ہے نا وہ جائے کسی سٹور جائے اور سٹور سے جائے وہ خوب سارے جو ہے نا وہ گفٹس اور نہ جانے کیا کیا چیزیں خرید کر کے لائے، اور جو ہے نا وہ اپنے اسٹوڈنٹس جنہوں نے اچھا کام چوز کیا تھا ان کو بھر دے، ان کی جیبیں بھر دے، ان کو جو ہے نا ایک سے ایک انعامات دے دے، ہے نا بھائی، حالانکہ دینے کی ضرورت تو نہیں تھی، بھائی انہوں نے اچھا کام کیا تو یہ تو کرنا ہی تھا ان کو، تو اللہ تعالیٰ نے یہی نظام اس دنیا کا بنایا ہوا ہے۔ ہماری چھوٹی صاحبہ بھی آ کے دیکھ رہی ہیں کہ لگتا ہے یہاں پہ کچھ گفٹس بٹ رہے ہیں، اب اس طرح کی باتیں کر رہے ہیں، لیکن نہیں ابھی کوئی نہیں بٹ رہا ہے، ہم تو ان کو سمجھا رہے ہیں، ٹھیک ہے، تو یہ تو ہو گئی پچھلی آیات کی ساری ڈسکشن انشاءاللہ جتنی ہم کر سکتے تھے، اب ہم نے آگے شروع کرنا ہے، کسی کو کوئی سوال ہے تو آپ لکھ کے پوچھ لیجیے گا۔ آگے اللہ تعالیٰ ارشاد فرماتے ہیں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، وَيَعْبُدُونَ مِن دُونِ اللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِ سُلْطَانًا وَمَا لَيْسَ لَهُمْ بِهِ عِلْمٌ وَمَا لِلظَّالِمِينَ مِن نَّصِيرٍ۔ تو ساتھ ساتھ ترجمہ کرتے جاتے ہیں کہ فرماتے ہیں کہ وَيَعْبُدُونَ مِن دُونِ اللَّهِ، اور یہ لوگ عبادت کرتے ہیں، پوجتے ہیں، یا اصل میں عبادت کی جو 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 مفہوم ہے وہ کیا ہے کہ ایبسلیوٹ سبمیشن، اس کو عبادت کہتے ہیں، ہے نا، یعنی ہر معاملے میں اسی کی ماننی ہے، اس کے خلاف کسی کی نہیں ماننی، اس کے حکم کے خلاف کسی کی نہیں ماننی، اس کو عبادت کہتے ہیں، ٹھیک ہے نا، صرف جو ہے وہ ایک کچھ قسم کے اعمال ان کو عبادت نہیں کہتے، یعنی یہ عبادت کے لفظ کا بندگی جس کو اردو میں کہتے ہیں نا، اصل میں اس کا جو اردو میں مفہوم ہے وہ لفظ بندگی سے واضح ہوتا ہے، ٹھیک ہے نا، بندگی کا مطلب یہ نہیں ہوتا کہ آپ نے جانماز بچھائی اور اس کے اوپر جو ہے وہ دو تین چار پانچ سجدے کر لیے، رکو کر لیے اور جو ہے وہ کھڑے ہو گئے، یہ بندگی، اس کو بندگی نہیں کہتے، اس کو تو نماز کہتے ہیں، رائٹ، اس کو تو نماز کا عمل کہتے ہیں، نماز کا فعل کہتے ہیں، بندگی تو اس کو کہتے ہیں کہ جب کسی بندے سے کہا جائے جو کہ بندگی کرنا چاہتا ہے، اس سے کہا جائے مت پڑھو تم نماز، اس حالت میں تم نماز نہیں پڑھو تو وہ نہیں پڑھے نماز، ٹھیک ہے نا، اس کو بندگی کہتے ہیں، یعنی صرف نماز پڑھنا بندگی نہیں ہوتی، بلکہ جس وقت نماز نہیں پڑھنے کا حکم ہے اس وقت نماز نہیں پڑھنا، اگر وہ یہ دونوں کام کر رہا ہے کہ جس وقت پڑھنے کا حکم ہے اس وقت پڑھے اور جس وقت نہیں پڑھنے کا حکم ہے اس وقت نہیں پڑھے، اگر یہ دونوں کام وہ کر رہا ہے تب جو ہے وہ بندگی کر رہا ہے، ٹھیک ہے نا، یہ مل کر کے بندگی بنتی ہے، یعنی حکم کیا تھا، جیسے عورت کو کہا جائے کہ حیض کے اندر تم نماز نہیں پڑھو، نفاس میں تم نماز نہیں پڑھو، اس وقت آگے سے وہ اپنی عقل کو جو ہے وہ استعمال کر کے اور اپنی محبت الہی، عشق الہی کو استعمال کر کے یہ مت کہے کہ نہیں میں تو پڑھوں گی کیونکہ مجھے اپنے پروردگار کی عبادت کرنی ہے، مجھے جو ہے وہ نماز پڑھنی ہے، مجھے نماز میں بڑا سکون ملتا ہے، آئی فیل ویری کلوز ٹو اللہ سبحانہ تعالیٰ ہو از مائی لارڈ، تم کہاں سے بیچ میں آ گئے ہو، ہو آر یو ٹو کم بٹوین می اینڈ مائی لارڈ، رائٹ، اگر وہ عورت یہ کہے گی تو وہ بے شک نماز تو پڑھ رہی ہے لیکن وہ بندگی نہیں کر رہی، ٹھیک ہے، बल्कि क्या कर रही है, बंदगी का ऑपोजिट जो है ना, वो एक ही लफ्ज उर्दू के अंदर हमें समझ में आता है, गंदगी कर रही है बस, और कुछ नहीं कर रही। हालांकि पाकीज़ा किस्म की जानमाज बिछाई हुई है, बड़ी खूबसूरत सी इतर भी शायद लगाया हुआ होगा उसके ऊपर, और जो है वो वुजू भी करके आ चुकी है ना, तो जाहिरी पाकी भी नजर आ रही है उसके अंदर, और जो है वो कपड़े भी बड़े अच्छे साफ सुथरे और बड़े अच्छे से खुशू खुजू के साथ रुकू कर रही है, और खुशू खुजू के साथ जो है वो सजदा कर रही है, और बड़े अच्छे लहन के साथ कुरान मजीद की तिलावत कर रही है, लेकिन ये बंदगी नहीं कर रही, बल्कि ये सब का सब गंदगी कर रही है, सब का सब गंदगी कर रही है। ठीक है, क्यों? इसलिए कि नबी अलैहिस्सलाम ने जो हुक्म दिया था कि हैज और निफास की हालत के औरत जो है ना, वो नमाज ना पढ़े, ये उस हुक्म की खिलाफ वर्जी कर रही है। ठीक है ना, अब अगर हम इस बात को, हमारे समझ में आती है ये बात कि क्या क्या समझाया जा रहा है हमें, तो हम अल्लाह से दुआ करें कम से कम, वरना ये बड़ा मुश्किल काम है, खुद से करना तो हम नहीं कर पाते ये वाला काम, कि हम इसी कॉन्सेप्ट को जो है ना, वो अपनी जिंदगी के हर फेल के ऊपर अप्लाई करना शुरू कर जाए। अगर हर फेल के ऊपर इसी कॉन्सेप्ट को, बंदगी वाले मफहूम को अप्लाई करना शुरू हो जाए ना, तब जो है ना वो हम बंदा बन जाएंगे, जिसको पंजाबी में कहते हैं बंदे दा पुत्र बन जाएंगे। वरना अगर बंदे दा पुत्र कोई नहीं बना तो फिर क्या बनता है भाई? दूसरा पंजाबी के अंदर एक और भी इसी तरह का एक मफहूम है कि जो बंदे दा पुत्र नहीं बनता वो फिर क्या होता है? खोते दा पुत्र। ठीक है, यानी जो बंदा बन गया वो बंदगी जिसने इख्तियार किया वो बंदा बन गया, वरना वो सरासर गंदा बन गया। उसी को जो है वो हम पंजाबी के, मुझसे खैर दूर दूर का मेरा वास्ता नहीं है, लेकिन बस सुना हुआ है चंदन पास, का ताल्लुक पंजाब से है तो उनसे अल्फाज सुनते रहे। बहरहाल, तो यअबुदूना मिन दूनिल्लाह, इन लोगों ने जो अल्लाह के अलावा जिन लोगों की इबादत करते हैं ना, ये है ना, वह यअबुदूना मिन दूनिल्लाह मा लम युनज्जिल बिही सुल्ताना, है ना, कि जिनके बारे में, जिस या जिसके बारे में जिसके लिए, ठीक है ना, बिही जिस जिस जिसके लिए या जिसके साथ इनके ऊपर कोई सुल्तान नाजिल नहीं हुआ, बादशाह सलामत ऊपर से नाजिल नहीं हुआ इनके ऊपर, सुल्तान है ना, मुल्क के सुल्तान नाजिल नहीं हुआ ऊपर से, नहीं, सुल्तान का मतलब जो है वो सिर्फ किसी आदमी के लिए सुल्तान का लफ्ज नहीं इस्तेमाल होता, बल्कि आदमी को किसी सुल्तान क्यों कहते हैं? क्योंकि उसके पास दलील होती है, उसके पास सनद होती है, उसके पास अथॉरिटी होती है। वो अथॉरिटी कहाँ से होती है? उसकी इनर्ट अथॉरिटी नहीं होती है। कोई मुल्क का जो सुल्तान होता है वो कोई पैदाइशी तौर पर कोई अपने अंदर जो है वो सुल्तान वाली सिफात लेकर के पैदा हुआ है, या उसके ऊपर जो है वो पैदाइशी तौर पर उसके सर के ऊपर एक ताज लगा हुआ था, फिट हुआ हुआ था एक ताज, है ना, तो चूंकि ताज उसके सर के ऊपर लगा हुआ था इस वजह से बड़े होकर के उसे सुल्तान ही बनना था। नहीं, वो सुल्तान कैसे बनता है कि उस तक ये अथॉरिटी मुंतकिल, बल्कि मुंतकिल का लफ्ज भी प्रॉपर नहीं है, उसको ये टेम्परेरली, राइट, कुछ वक्त के लिए उसको अल्लाह ताला की तरफ से एक अथॉरिटी दे दी जाती है, एक सनद, एक दलील, एक प्रूफ कि हाँ भाई ये जो बंदा है ना, इसके पास ताकत है, वरना ताकत तो अल्लाह की है, सारी की सारी ताकत अल्लाह की है, लेकिन अल्लाह ताला अपनी ताकत में से एक थोड़ी सी ताकत, बहुत ही माइन्यूट ताकत जो है ना, वो सुल्तान को दे देते हैं, जिससे कि वो सुल्तान साहब के पास जो है वो मिलिट्री पावर आ जाती है, और जो है वो पुलिस की पावर आ जाती है, रेंजर्स की पावर, हमारे यहाँ पाकिस्तान में रेंजर्स की पावर आ जाती है, ठीक है ना, तो इसके जरिए से फिर वो लोगों को सजा दे सकते हैं और इनाम दे सकते हैं। ठीक है, ये अल्लाह की मर्जी के बगैर किसी के पास नहीं आ सकती। अल्लाह ताला ने अपनी ताकत में से थोड़ी सी ताकत उस शख्स को थोड़े दिनों के लिए दे दी होती है, ठीक है ना, और जो ताकत दी होती है, अब इसके साथ साथ अल्लाह ताला ने अपने कलाम के अंदर ये भी फरमा दिया कि तुम इसकी अताअत भी करो, डिसिप्लिन भी इख्तियार करो इस बंदे के साथ, जब तक कि ये मेरे किसी हुक्म के खिलाफ हुक्म ना देता हो तुम्हें। ठीक है, तो इसी वजह से एक बंदे को सुल्तान कह दिया जाता है, वरना असल में तो सुल्तान का मतलब क्या है? सनद, दलील, जो कि ऊपर से आ रही हो, ठीक है, किसी सूरत, किसी शक्ल में आ रही हो, ठीक है, जैसे कि किसी किताब की शक्ल में आ रही हो, या जो है वो किसी जो जो किताब वाला शख्स है, جس کے پاس اللہ تعالیٰ کی طرف سے پہلے سے ایک اتھارٹی آئی ہوئی تھی، اس شخص نے اس شخص کو یعنی اس شخص کے اوپر اعتماد کر کے اس کو جو ہے وہ اتھارٹی دے دیو. ٹھیک ہے، یہ عام یعنی ویسے سمجھنا مشکل ہے، تو اس کے لیے ایک عام مثال اس کی کیا ہے کہ نبی علیہ الصلوۃ والسلام کے پاس اتھارٹی تھی اللہ کی طرف سے کہ جی یہ اللہ کے رسول ہیں، ان کی ہر صورت میں بات ماننی ہے. جب نبی علیہ الصلوۃ والسلام جو ہے دنیا سے چلے گئے، تو ایک تھے نبی علیہ الصلوۃ والسلام کے بڑے قریبی ساتھی، بڑے قریبی دوست، حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ. ٹھیک ہے، تو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے پاس سلطان آ گئی. کیسے سلطان آ گئی؟ کیا مطلب؟ کہ ان کے پاس امارت، ایمان والوں کی امیری، امارت کا منصب آ گیا. کیسے آ گیا؟ نہ تو جبرائیل علیہ السلام حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے پاس نازل ہوئے، رائٹ؟ کہ جبرائیل علیہ السلام کے نازل ہونے کی وجہ سے ان کے پاس سلطان آ جاتی، جیسے نبی علیہ السلام کے پاس سلطان کیسے آئی تھی؟ جبرائیل علیہ السلام کے آنے کی وجہ سے آئی تھی نا. ٹھیک ہے نا، اچھا ابوبکر صدیق رضی اللہ عنہ کے ساتھ تو یہ بھی نہیں ہوا. پھر ابوبکر صدیق رضی اللہ عنہ کے پاس جو ہے وہ نبی علیہ السلام نے بھی کوئی سلطان نہیں دی کہ بھئی لوگوں کو جمع کیا ہو، ہے نا بھائی، کہ بھئی سارے لوگ جمع ہو جاؤ، آج میں تمہیں یہ بتانا چاہتا ہوں کہ میرے بعد جو ہے نا وہ تمہارا امیر کون ہوگا. تو سارے لوگ جب جمع ہو گئے تو نبی علیہ السلام نے اعلان فرمایا کہ آج میرے گزر جانے کے بعد، دنیا سے پردہ فرما جانے کے بعد، ابوبکر جو ہے نا وہ تمہارے امام ہوں گے. کیا ایسا ہوا؟ رائٹ، ایسا ہوا ہی نہیں. ابوبکر صدیق رضی اللہ عنہ کو نبی علیہ السلام نے جانے سے پہلے اس طرح سے کوئی اتھارٹی نہیں دی کہ لوگوں کو سامنے بلا کر کے اعلان کیا ہو میرے بعد یہ ہوں گے. ٹھیک ہے نا، تو پھر ابوبکر صدیق رضی اللہ عنہ کے پاس سلطان کیسے آ گئی؟ کیسے سلطان آ گئی؟ سلطان کیسے آ گئی؟ اس کی تفصیل یہ ہے کہ عمر رضی اللہ تعالی عنہ نے ابوبکر صدیق رضی اللہ عنہ کو نومینیٹ کیا کہ یہ جو ہے نا یہ عمارت کے قابل ہیں، یہ عمارت کے قابل ہیں، میں ان میں ایسی ایسی کوالٹیز دیکھتا ہوں، اور میں نے اتنا کچھ دیکھا کہ نبی علیہ السلام جو ہے نا وہ ان کے اوپر اتنا اعتماد کرتے تھے، وغیرہ وغیرہ بہت ساری چیزیں میں نے تو کسی بنیاد پر عمر رضی اللہ عنہ نے ابوبکر صدیق رضی اللہ عنہ کو آگے کیا. ٹھیک ہے نا، اور جب انہوں نے آگے کیا تو باقی جتنے صحابہ وہاں پر موجود تھے جو کہ آگے کرنے کے فعل میں خود تو شامل نہیں تھے، آگے تو خالی عمر رضی اللہ عنہ نے کیا تھا، لیکن باقی سارے صحابہ نے عمر رضی اللہ تعالیٰ عنہ کی اس نومینیشن کے اوپر ایگری کر لیا، کیونکہ ان کے سامنے بھی بے شمار دلیلیں تھیں کہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ اس قابل ہیں کہ ان کو جو ہے وہ مسلمانوں کا امیر بننا چاہیے، وہی امانت کے قابل ہے، ان کے ہوتے ہوئے کسی اور کے ممکن ہی نہیں ہے کہ کوئی اور بن سکے. تو اب سارے مسلمانوں کا اعتماد ہو گیا ابوبکر صدیق رضی اللہ عنہ پر. جب یہ اعتماد ہو گیا تو ابوبکر صدیق رضی اللہ عنہ کیا بن گئے؟ ہم تو کہتے ہیں نا امیر المومنین بن گئے، خلیفۃ الرسول بن گئے. لیکن بھائی صرف امیر المومنین اور خلیفۃ الرسول کا مطلب یہ کہ تھوڑی ہوتا ہے کہ ان کو کہیں بٹھا دیا گیا، ممبر بنا کر کے اس کے اوپر ان کو بٹھا دیا، چلے جی وہاں بیٹھا بیٹھ 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 بیٹھا کیجیے، یہاں پر ہم کوئی تاج لا کر کے آپ کے سر پہ رکھ دیں گے. نہیں، بلکہ ان کے پاس اتھارٹی آ گئی، سلطان آ گیا، پاور آ گئی، مائٹ آ گئی. اب ان کے حکم کو سب نے ماننا ضروری ہے. وہ کہیں گے کہ چلو بھائی سب جا کر کے جو ہے نا وہ مسلمہ قذاب سے جا کے جہاد کریں گے. اب کوئی یہ نہیں کہہ سکتا کہ نہیں میں نہیں جاؤں گا، میں نہیں جاتا، یا مسلمہ قذاب سے ہمیں جہاد نہیں کرنا چاہیے، آئی ڈونٹ اگری ود یو. نہیں، کوئی انکار نہیں کر سکتا، ہاں مشورہ ضرور دے سکتا ہے، جیسے کہ صحابہ نے مشورہ ضرور دیا. عمر فاروق رضی اللہ عنہ نے مشورہ دیا کہ ابوبکر اس وقت مسلمان بڑے ٹینشن میں ہیں، ابھی جو ہے نا نبی علیہ الصلوۃ والسلام ابھی پردہ فرما گئے ہیں، مسلمان ایک دم جو ہے نا وہ اس غم سے ابھی تک باہر نہیں نکل پائے ہیں، اور جو ہے نا وہ ایک فتنہ ہے اس وقت، جو ہے نا وہ ہمیں لڑنے کے لیے نہیں جانا چاہیے. لیکن ابوبکر صدیق رضی اللہ عنہ کے پاس سلطان تھی، ان کے پاس سلطان تھی، تو انہوں نے اس مشورے کو ماننے سے انکار کر دیا. حالانکہ مشورہ کس کے پاس سے آ رہا تھا؟ عمر فاروق رضی اللہ تعالیٰ کی طرف سے مشورہ آ رہا تھا. ابوبکر صدیق رضی اللہ عنہ واز دا سلطان، ہی ڈس ایگریڈ ود دیٹ مشورہ اینڈ ہی سیڈ نو، چاہے کچھ ہو جائے جانا ہے. رائٹ، یہی مانعین زکوٰۃ کے ساتھ بھی یہی کیا انہوں نے، چاہے کچھ ہو جائے, چاہے مدینہ منورہ کی عورتوں کو جو ہے نا وہ جنگل کے جانور آ کر کے گھسیٹے نا, پھر بھی جو ہے وہ جان آئے لڑنے کے لیے. ٹھیک ہے, تو یہ ہوتی ہے سلطان. ٹھیک ہے نا, یہ سلطان کا کانسیپٹ ہے. تو یہاں پر جو ہے وہ اوپر سے آئی ہوئی دلیل, چاہے وہ ان طریقوں میں سے کسی ایک طریقے سے وہ دلیل آئی ہوئی ہو, تو ان کے پاس تو ایسی کوئی دلیل نہیں ہے. وما لیس لہم بہ علم, اور لیس لہم نہیں ہے ان کے پاس علم, علم میں سے بھی کچھ نہیں ہے ان کے پاس. کیا مطلب علم کا مطلب کیا ہوتا ہے؟ علم کا مطلب سلطان نہیں, سلطان ایک الگ چیز ہے, اتھارٹی جو اوپر سے آ کر کے سند مل گئی, اوپر سے کسی نے آپ کے اوپر ٹرسٹ کر دیا, اس کا تعلق ضروری نہیں ہے کہ علم کے ساتھ ہو. ہاں علم ہونا بھی ایک بڑی اچھی چیز ہے, ٹھیک ہے نا, علم ہونے سے بندہ اس قابل بن جاتا ہے کہ لوگ اس کے اوپر ٹرسٹ کر سکیں وغیرہ, لیکن کوئی ضروری نہیں ہے. ٹھیک ہے نا, کہ علم والا ہوگا تب اس کے اوپر سلطان آئے گی, نہیں. تو علم کو الگ سے ذکر کیا. علم جو ہے وہ کیا چیز ہے؟ وہ وہی جیسے ابھی تھوڑی دیر پہلے بات ہوئی تھی کہ ایکوائرڈ نالج. ٹھیک ہے نا, یہاں سے پڑھا, یہاں سے سنا, یہاں سے جو ہے وہ دیکھا. ٹھیک ہے, یہ جو ہمارے پاس حواس خمسہ ہیں ان سے انسان علم حاصل کرتا ہے, بلکہ حواس ستہ کہنا چاہیے. ٹھیک ہے, پانچ جو ہے وہ فزیکل سینسز ہوتے ہیں, اور چھٹا سینس جو ہوتا ہے اس کو عقل کہتے ہیں. اس عقل سے جو ہے نا وہ انسان جو پانچ سینسز سے علم حاصل کرتا ہے یا انفارمیشن حاصل کرتا ہے, عقل سے ان کو پروسیس کرتا ہے تو اب جو ہے نا یہ یوزفل نالج بن جاتی ہے. ٹھیک ہے, تو ان کے پاس تو وہ بھی نہیں ہے, نہ تو ان کے پاس سلطان ہے, نہ تو ان کے پاس علم ہے. ٹھیک ہے نا, تو یہ جو عبادت کر رہے ہیں کس بنیاد کے اوپر یہ عبادت کر رہے ہیں؟ ہم جو ہے وہ ایک پتھر کا بنا ہوا گھر ہے. ٹھیک ہے نا, پتھر کا جس کے اوپر جو ہے وہ کپڑے کا غلاف چڑھا ہوا ہوتا ہے, ہم اس کے ڈائریکشن میں عبادت کر رہے ہوتے ہیں. ٹھیک ہے نا, اور یہ جو ہے وہ پتھر کے بنے ہوئے بتوں کی طرف عبادت کر رہے ہوتے ہیں, ہم پتھر کے گھر کی طرف عبادت کر رہے ہوتے ہیں. ٹھیک ہے نا, سارے کے سارے اسی کی طرف سجدہ کر رہے ہیں. تو بھائی کیا فرق ہے؟ وہی بات, عقلی دلیل. جیسے کہ ذبح کے معاملے میں عقلی دلیل تھی نا, تو آج کے دور میں بھی ایسے ہی لوگ جو ہیں وہ عقلی دلیل دیتے ہیں کہ ہم پتھر کی طرف عبادت کریں تو تمہیں اعتراض ہوتا ہے, اور تم بھی پتھر کی طرف عبادت کرتے ہو تو تمہیں جو ہے تم کہتے ہو کہ تم صحیح کر رہے ہو. بالکل وہی آرگیومنٹ جیسا کہ ذبح کے معاملے میں ان مشرکین نے دیا تھا, آج بھی یہی مشرکین یہ والا آرگیومنٹ دیتے ہیں. جواب اس کا کیا ہے؟ جواب اس کا یہی ہے جو کہ اللہ تعالیٰ نے اپنے کلام میں ہمیں دے دیا جواب. ٹھیک ہے, کہ یہ جو عبادت کر رہے ہیں نا, ما لم ينزل به سلطانا وما ليس لهم به علم, اور ہم جو عبادت کر رہے ہیں ہمارا کیا معاملہ ہے؟ ينزل بنا سلطانا, یا ینزلو بھی ینزلو بنا سلطانا, یا ہمارے اوپر جو ہے وہ سلطان نازل ہوئی ہوئی ہے. ٹھیک ہے نا, ہمارے پاس جو ہے وہ سلطان نازل ہوئی ہوئی, وی ہیو دی اتھارٹی اینڈ وی ہیو دا علم. اتھارٹی جو ہے وہ اوپر سے آ رہی ہے کہ بھئی علماء, علم والے مشائخ جنہوں نے اوپر سے جو ہے وہ اتھارٹی کو پایا, انہوں نے اس اتھارٹی کو نیچے ہمیں ٹرانسفر کیا. ٹھیک ہے, اور بھی اتھارٹی کے بارے میں اور بھی بہت ساری چیزیں اس کے لیے پیش کی جا سکتی ہیں, اور جو ہے وہ کتابوں کے اندر جو علم لکھا ہوا ہے کہ بھئی یہ عبادت جو ہے وہ کس کے لیے ہے, وہ قرآن مجید کتاب کی شکل میں بھی اب ہمارے پاس موجود ہے, تو اس سے ہمیں علم ملتا ہے. اس وجہ سے ہمارا, اور یہ کعبۃ اللہ یہ جو ہے نا, یہ جو قبلہ ہے, اس قبلے کی ڈائریکشن کے اندر ہمیں سر ٹیکنا ہے. ٹھیک ہے نا, یہ ہمیں کتابوں کے علم سے بھی, اور یہ ہمیں سلطان کے ذریعے سے بھی. ٹھیک ہے, کہ اللہ کے رسول نے سب لوگوں کو بتایا کہ ہاں جی ہم نے ادھر ہی, یہی ہمارا قبلہ ہے, اسی طرف ہم نے, اسی ڈائریکشن میں. تو ہمارے پاس یہ سلطان اور ہمارے پاس علم ہے, جبکہ ان کے پاس نہ سلطان ہے نہ ان کے پاس علم ہے. ٹھیک ہے نا, باقی عقل کا جو ہے نا وہ تو بات وہی ہے. عقل اور اوپینین ہے نا, عقل بیسڈ اوپینین آر لائک بیلی بٹنز. ٹھیک ہے نا, ایوری ون ہیز ون, وہ تو سب کے پاس ایک عقل بھی ہے, اوپینین بھی ہے, بیلی بٹن بھی ہے, سب کچھ ہے بھائی ہر ایک کے پاس. ٹھیک ہے, اس بات کو جو ہے نا اگر ہم اصولی طور پر اس بات کو سمجھ جائیں تو پھر ہمارا جو ایمان ہے نا وہ یقین میں تبدیل ہو سکتا ہے اس سمجھ کے ساتھ. ٹھیک ہے, بالکل, یعنی کوئی غیر متزلزل ہمارا ایمان ہو سکتا ہے اگر ہم یہ والی سمجھ واقعی پکڑ لیں, سمجھ لیں اس بات کو. ٹھیک ہے, وَمَا لِلظَّالِمِينَ مِن نَصِير, اور یہ جو ظالم ہے یعنی جو رسول کی بات نہیں ماننے والے ہیں نا, ان کے لیے کوئی نصیر نہیں ہے, نصرت کرنے والا, مدد کرنے والا نہیں ہے. وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا, اور جب ان کے اوپر تلاوت کی جاتی ہے ہماری آیات, ٹھیک ہے, یعنی نبی علیہ الصلوۃ والسلام ان کے اوپر, یعنی ان کے اوپر کا مطلب یہ نہیں ان کے اوپر چڑھ کر کے, بلکہ ان کے سامنے جب تلاوت کی جاتی ہے تو نبی علیہ الصلوۃ والسلام کے منہ مبارک سے جو ساؤنڈ ویوز نکلتی ہیں وہ ان کے کانوں تک پہنچتی ہیں. ٹھیک ہے, یہ اوپر تلاوت کرنے کا یہ مطلب ہوا. یا یہ عبی بن کعب رضی اللہ تعالیٰ عنہ ہے نا, جو کہ ماشاءاللہ سب سے بہترین قرآن مجید پڑھنے والے صحابی, تو وہ جب تلاوت کرتے ہیں تو ان تک اس کی آواز پہنچ رہی ہوتی ہے. ٹھیک ہے, اور دوسرے صحابہ عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ ہے نا, وہ بڑے پتلے دبلے چھوٹے, یعنی بڑے کمزور سے صحابی تھے, لیکن ایسے پھرتیلے اور ایسے جو ہے نا وہ بہادر تھے کہ عین مشرکوں کے جو ہے وہ جمگٹے میں جا کر کے قرآن مجید کی تلاوت کرنا شروع کر دیتے تھے, ہے نا, پھر وہ لوگ مارنے کے لیے بھاگتے تھے تو یہ جو ہے وہ ایسا تیزی سے بھاگ کر کے وہاں سے نکل جاتے تھے. ٹھیک ہے, تو اذا تتلا علیہم آیاتنا, جب ان کے اوپر ہماری آیات کی تلاوت کی جاتی ہے نا, جو کہ بینات ہیں, بالکل صاف کھلی کھلی آیات ہیں, تعرفو فی وجوہ الذین کفروا المنکر. ٹھیک ہے, تو آپ جو ہے نا وہ پہچانیں گے ان لوگوں کے چہروں کے اندر جنہوں نے کہ آپ کا انکار کیا. کفرو کا مطلب نبی کا انکار کیا تھا, کہ آپ اللہ کے رسول نہیں ہیں, آپ اللہ کی بات بتانے کی آپ کے پاس کوئی اتھارٹی نہیں ہے, اس کو کہتے ہیں کفر کرنا. ٹھیک ہے, کہ نبی کے پاس تو اتھارٹی تھی صادق اور امین, اور ان کے پاس جو قرآن مجید کے دلائل تھے, یعنی عربی زبان کا معجزہ, قرآن مجید کے جو ہے وہ جو اس کے اندر علم تھا وہ معجزہ, اپنے صدق کا معجزہ, اپنا صدق اور اپنی امانت, جس سے کہ سارے لوگ جو ہے وہ یعنی اچھی طرح سے متعارف تھے. تو نبی علیہ الصلوۃ والسلام کے پاس یہ ساری چیزیں تھیں سلطان کے طور پر. ٹھیک ہے, لیکن یہ انکار کر دیتے تھے کہ نہیں, آپ نہیں, آپ کے پاس سلطان نہیں ہے. ٹھیک ہے, تو ان لوگوں کے چہروں کے اوپر آپ دیکھیں گے المنکر. اس کا جو ہے نا وہ انگریزی سمجھنے والوں کے لیے زیادہ آسان ہے اس بات کو. المنکر کا جو لفظ ہے نا, اس کا اے ڈینائل, ٹھیک ہے نا, انکار, اردو میں اس کو کہتے ہیں انکار. ٹھیک ہے, یعنی ان کے چہروں کے اوپر آپ ایسا اثر دیکھیں گے, ایسا ایکسپریشن دیکھیں گے جو کہ ایک ڈینائی کرنے والے کا امپریشن ہوتا ہے, ایک منکر کا امپریشن ہوتا ہے جب وہ انکار کے اوپر اتر آتا ہے. ٹھیک ہے, اور اس کا جو باقی بری شکل بنا لینا, تیور بدل جانا, ناک بھوں چڑھا لینا, بل پڑ جانا پیشانی کے اوپر, یہ سارے کے سارے ان کے چہرے کے اوپر نا یہ تغیرات آتے ہوئے آپ دیکھیں گے. ٹھیک ہے, وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ تَعْرِفُ فِي وُجُوهِ الَّذِينَ كَفَرُوا الْمُنكَرَ. ٹھیک ہے, يَكَادُونَ يَسْطُونَ بِالَّذِينَ يَتْلُونَ عَلَيْهِمْ آيَاتِنَا. ٹھیک ہے نا, قریب ہے کہ يَسْطُونَ بِالَّذِينَ يَسْطُونَ, یہ حملہ کر دیں, یعنی فزیکلی جو ہے نا فزیکل اسالٹ کرنے کے اوپر اتر آئیں, قریب ہے کہ یہ فزیکل اسالٹ کے اوپر اتر آئیں. بالذین, ان لوگوں کے ساتھ, یتلون علیہم آیاتنا, جو ان کے اوپر ہماری آیات تلاوت کر رہے تھے, جیسے کہ ابو بکر صدیق رضی اللہ عنہ نے کبھی کیا تو ان کو جو ہے وہ مارنا شروع کر دیا, عبداللہ بن مسعود رضی اللہ عنہ کو جو ہے وہ مارنے کے لیے بھاگے, ایک دفعہ تو بلکہ پکڑ کے شاید مارنا ہی شروع کر دیا تھا, مجھے سلسلہ یاد نہیں آ رہا ہوا تھا. ٹھیک ہے, قل, کہہ دیجیے, افأنبئکم بشر من دارکم, کہہ دیجئے کہ کیا میں تمہیں خبر نہ دے دوں, نبأ ینبئ, خبر دینا. ٹھیک ہے, کیا میں تمہیں خبر نہ دے دوں, بشر, زیادہ بری چیز. شر کا مطلب کیا ہوتا ہے, زیادہ برا, اصل میں یہ لفظ ہے اشررو, جیسے اکبرو, زیادہ بڑا, افضل زیادہ فضیلت والا، اسی طرح اشرر زیادہ شر والا، اس کو پھر عربی زبان کے جو جو اصول و قواعد ہوتے ہیں تو ان سارے قواعد کے تحت جو ہے نا یہ لفظ جو ہے وہ پھر اشررو سے گھٹ کر کے شر بن جاتا ہے. جیسے خیر کا لفظ جو ہے وہ اخیرو تھا، لیکن عرب جو ہے وہ بولنے میں اس کو اخیرو بولنے کے بجائے اس کو خیر کا لفظ استعمال کرتے تھے. ٹھیک ہے، تو اللہ تعالیٰ نے وہی والے الفاظ پہلے تو ان کے دن میں ڈالے کہ یہ الفاظ استعمال کرو، پھر انہی الفاظ کو اللہ تعالیٰ نے اپنے کلام کے اندر استعمال کیا. ٹھیک ہے، تو کیا میں تمہیں زیادہ بری چیز کی اطلاع نہ دے دوں، خبر نہ دے دوں؟ من ذالکم، اس بات سے. کس بات سے؟ یہ جو تم قرآن مجید کو سن کر کے تمہارے چہرے کا رنگ بدل جاتا ہے اور تمہارے جو ہے نا وہ اتنا تمہیں ناگوار گزرتا ہے نا، میں اس سے بھی زیادہ ناگوار چیز کی تمہیں خبر نہ دے دوں. النار، الگ سے اللہ تعالیٰ فرماتے ہیں النار، دی ہیل فائر، رائٹ، جو جہنم کی آگ ہے نا وہ اس سے بھی زیادہ تمہارے لیے ناگوار ہوگی. وعدہ اللہ الذین کفروا، جس کا کہ اللہ تعالیٰ نے ان لوگوں سے جنہوں نے کفر کیا، یعنی میرے نبی کا انکار کیا نا، اللہ تعالیٰ نے ان لوگوں سے اس کا وعدہ کیا ہوا ہے. ٹھیک ہے، جیسے ہم اپنے سلینگ میں آپ کو بولے چلے جا رہے ہیں نا، نہیں چھوڑوں گا، میں نہیں چھوڑوں گا، میں تم سے نمٹ لوں گا. ٹھیک ہے نا، تو یہی جو ہے نا وہ عربی زبان کے اندر وعد اللہ الذین کفروا، کہ نہیں چھوڑنے کا وعدہ کر لیا ہے. وبئس المصیر، جو کہ بہت بری لوٹ کر جانے والی جگہ ہے. ٹھیک ہے، اس دنیا کی زندگی میں تم تھوڑے دن کے لیے آئے ہو، لیکن یہاں سے لوٹ کر کے تمہیں واپس جو ہے نا وہ ایک روحانی دنیا کی طرف چلے جانا ہے، اور اس روحانی دنیا کے جو تمہارے لیے، یعنی جو کفر کرنے والے ہیں ان کے لیے اس روحانی دنیا کا انجام کیا ہوگا، فائنل الٹیمیٹ ڈیسٹینیشن کیا ہوگی؟ النار. ٹھیک ہے، جو کہ بہت برا ٹھکانہ ہے، بہت بری لوٹ کر کے جانے والی جگہ ہے. یا ایوہ الناس، اے انسانوں، تمام انسانوں کو اللہ تعالیٰ یہاں پر مخاطب فرماتا ہے. یا ایوہ الذین آمنو، یا ایوہ الذین کفرو، یہ نہیں، تمام انسانوں کو مخاطب فرماتا ہے. ضرب مثل فاستمعوا لہ، کہ ایک مثال دی جا رہی ہے یا دی گئی ہے نا، این ایگزامپل، وی ہیو اسٹرک این ایگزامپل. ٹھیک ہے نا، اسٹرک کا جو لفظ ہے انگریزی زبان نے لگتا ہے عربی سے لیا. ٹھیک ہے، کہ مثال دینے کے لیے اسٹرائک، ہٹ کرنا. ٹھیک ہے نا، اور عربی کے اندر جو ہے وہ ضوربا، یعنی ضوربا کا مطلب مارنا ہوتا ہے. ٹھیک ہے، بہرحال یا کوئی اس کے پیچھے کیا حکمت ہے اللہ بہتر جانتا ہے. تو ضوربا مثلاً، ٹھیک ہے، ایک مثل کہی ہے، فاستمعوا لہ، بہت بس تم بہت غور سے اس کو سنو، بہت توجہ دو اس والی مثال کے اوپر. ٹھیک ہے، ان الذین تدعون من دون اللہ، بے شک وہ لوگ، وہ چیزیں، وہ لوگ جن کو تم اللہ تعالیٰ کو چھوڑ کر کے پوجتے ہو، اللہ کو چھوڑ کر کے، یعنی اللہ کے خلاف جن چیزوں کو تم پوجتے ہو نا، جن کی تم عبادت کرتے ہو، نہیں یخلقو ذبابا، وہ ہرگز ایک مکھی بھی نہیں بنا سکتے، وہ ہرگز ایک مکھی بھی نہیں بنا سکتے. ولو اجتمعوا لہ، اگرچہ کہ وہ سارے کے سارے جو ہے نا وہ اس محنت میں جمع ہو جائیں، مل جائیں کہ ہم نے ایک مکھی بنانی ہے، وہ ایک مکھی بھی نہیں بنا سکتے. ٹھیک ہے نا، آج کل جو روبوٹکس بنائے ہوئے ہیں نا، جن لوگوں نے روبوٹکس بنائے ہوئے ہیں نا، انہی لوگوں کی جو دوسری برانچ آف سائنس ہے نا، جس کو بایولوجی کہتے ہیں، جس کو اور آئی ڈونٹ نو، جیسے مچھر اور مکھی کے پورا جو باڈی کی جو ریسرچ ہے نا، ان کا پورا جو ہے نا وہ جو اندر اس کے کیا کیا چیزیں موجود ہیں، کتنے پیر ہیں، کتنے جو ہے وہ اس کی آنکھیں ہیں، کتنے اس کے اندر سینسرز ہیں، اور کتنے جو ہے وہ کیسے جو ہے وہ فنکشن کرتی ہے. ٹھیک ہے نا، یہ سارے، یعنی یہ انہی کی ریسرچ کو اٹھا پٹھا کر کے، جو کچھ بہت ساری آپ کو انٹرنیٹ کے اوپر یہ ریسرچ اب اویلیبل ہوتی ہے. ٹھیک ہے نا، شہد کی مکھی ہو یا گندی مکھی ہو یا مچھر ہو، ہے نا، ان کے روبوٹس جو ہیں یہ اس کے عشر اشیر تک، یعنی عشر تو بہت بڑی چیز ہوتی ہے، یعنی ٹینتھ حصہ، ये तो मिलियन टाइम भी उस तक नहीं पहुंच सकते अपने रोबोट्स के जरिए से। और रोबोट भी बनाते हैं तो अच्छा खासा बड़ा सा वो रोबोट होता है। इतनी छोटा सा रोबोट, जैसा कि वो मक्खी एक्चुअली है, मक्खी के अंदर जो सारे के सारे फंक्शंस मौजूद हैं, है ना, ये सारे के सारे मिल करके भी ये नहीं बना सकेंगे। ठीक है, तो अल्लाह ताला ने भी ना सबसे जो हकीर और गंदी चीज समझी जाती है ना, जुबाब, ठीक है ना, वो नहल का लफ्ज भी इस्तेमाल नहीं किया यहाँ पर, शहद की मक्खी, वो तो बहुत ही एडवांस और बहुत ही जो है वो अच्छी और फायदेमंद चीज है, यानी जिससे बराह रास्त फायदा मिलता है। वैसे तो काली मक्खी से भी हमें फायदा ही मिलता है, हर चीज ही फायदे की है, लेकिन बराह रास्त फायदा नजर नहीं आता, बिल वास्ता फायदा नजर आता है वास्तों के जरिए से। तो अल्लाह ताला ने यहाँ पर जो ऐसी मखलूक थी ना अपनी, जिसको सब जो है ना वो हटाते हैं, कोई बर्दाश्त नहीं करता कि उनके ऊपर मक्खी आकर के बैठे, ठीक है ना, मक्खी भी नहीं बैठने देता, मुहावरा भी बन गया हमारी जुबान के अंदर, अल्लाह ताला ने वो वाली मिसाल इस्तेमाल करी, उसको बतौर मिसाल इस्तेमाल की, ठीक है ना, सारे मिल जाए ना एक मक्खी भी नहीं बना सकते, और क्या चीज बनाएंगे। वही यसलुब होमुबाबू, और अगर मक्खी उनसे सल्ब कर ले, सल्ब करने का मतलब क्या होता है, किसी चीज को छीन लेना, ठीक है ना, किसी चीज को वापस ले लेना, ठीक है ना, उसको कहते हैं उर्दू में भी हम इस्तेमाल करते हैं सल्ब कर लेना, सूफिया कराम के क्या है टर्मिनोलॉजी इस्तेमाल होती है कि जी उसने जो है ना वो सारी उसकी जो कैफियात थी ना वो सल्ब कर ली, खींच ली, ठीक है, एक्सट्रैक्ट कर ली, ठीक है। तो अगर जो है ना ये मक्खी खींच ले एक चीज, शई अन, कोई एक चीज इन लोगों से ना, ला यस्तन तेदू मिन, तो ये उस एक मक्खी से जो है ना वो अपनी वो चीज छुड़ा नहीं सकेंगे, ये वापस नहीं लेकर के आ सकते उस एक मक्खी से अपनी वो चीज, अगर मच्छी मक्खी उनसे लेकर के चली जाए। वल मतलूब, है ना, तालिब भी कितना बोधा है, कितना लुच्चर बोधा, कितना जईफ, जो तलब करता है इन झूठे खुदाओं को, वल मतलूब, और जिन जिनसे तलब किया जाता है ना वो भी, ठीक है, यानी आबिद और माबूद दोनों के दोनों, तालिब और मतलूब। तालिब कहते हैं सिर्फ तलब करना, ये नहीं कि जी गिव मी अ ग्लास ऑफ वाटर, तो ये आप ग्लास ऑफ वाटर तलब कर रहे हैं, नहीं, तालिब का जो मफहूम है ये उससे बहुत ज्यादा वसी है, ठीक है ना, ये जो है किसी चीज को चाहना, किसी चीज की जब जब चाहत पैदा हो जाती है ना और वो फिर उसको हासिल करने की फिक्र में लग जाता है, उसको उसके कुर्ब हासिल करने की, है ना, चाहे उसको अपने पास ले आए तो कुर्ब हासिल हो जाएगा, या उसके पास खुद चला जाए तब भी तो कुर्ब हासिल हो जाएगा ना, इसको कहते हैं तालिब, ठीक है। इसी वजह से तालिब इल्म जो होता है ना, वो सिर्फ ये नहीं कि बैठा हुआ है अपनी कुर्सी के ऊपर और कह रहा है इल्म आ जाओ इल्म आ जाओ इल्म आ जाओ, नहीं, ऐसे को तो तालिब इल्म नहीं कहते, बल्कि जहां उसको इल्म मिलता है ये वहां खुद पहुंच जाता है, और अगर इसके लिए मुमकिन होता है तो वहां से इल्म के जो जराए होते हैं वो उनको उठा के अपने पास लेकर के आ जाता है, इसको तालिब कहते हैं, है ना। तो अल्लाह ताला ना इन लोगों के लिए, इनके झूठे खुदाओं और झूठे इबादत करने वाले जो हैं इन खुदाओं के, ज़ौफ़ अत्तालिब वल मतलूब मा कदरुल्लाह हक कदरी, इन लोगों ने अल्लाह की कदर नहीं करी जैसा कि उसकी कदर करनी चाहिए, मा कदरुल्लाह हक का कदरी, ठीक है, जैसे कि उनकी अल्लाह ताला की कदर करनी चाहिए थी ना, यानी इन लोगों ने कदर करी अल्लाह की, ठीक है ना, कदर करी, अल्लाह ताला ने ये नहीं कहा कि इन्होंने अल्लाह की कदर नहीं करी, है ना, ये भी तो अल्फाज अरबी जुबान के अंदर अल्लाह ताला डाल सकते थे ना अपने कुरान मजीद में, तो क्योंकि ये हकीकत नहीं है कि इन्होंने कदर नहीं करी, हकीकत तो ये है कि इन्होंने कदर करी अल्लाह ताला की, क्योंकि ये सब के सब जो है वो अल्लाह ताला को खालिक और मालिक और राज़िक मानते हैं, अल्लाह ताला को इलाह मानते हैं, लेकिन ऐसे कदर नहीं करी जैसे करनी चाहिए थी। क्या मतलब चाहिए थी, वेयर डू यू गेट दिस डेफिनेशन ऑफ चाहिए, चाहिए का मतलब क्या होता है, कैसी चाहिए भाई, जैसे अल्लाह ने कहा कि मेरी कदर करो वैसी कदर करते, इन्होंने तो अपनी मर्जी से कदर करनी शुरू कर दी, اپنے عقل کے مطابق قدر، وہی بات ہے، ساری کی ساری عقل پہ آ کر کے رکتی ہے، جو کہ آج کے دور کا سب سے بڑا ڈائلاما ہے نا. بڑے دیندار، سارے کے سارے دیندار ہے نا، لیکن جو دین اللہ نے بتایا اور اللہ کے رسول نے بتایا اس طرح نہیں، جس طرح میں چاہتی ہوں، جس طرح میں چاہتا ہوں نا، ویسے میں دین پہ عمل کروں گا، کروں گی، رائٹ. تو یہ بھی جو ہے نا وہ اسی آیت کا مزداق ہے، ما قدر اللہ حق کا قدر ہی. بھائی اللہ تعالیٰ کے قدر کرنے کا حق تو یہ تھا، صحیح طریقہ تو یہ تھا کہ جو اللہ کا بتایا ہوا طریقہ ہے اس کے مطابق اللہ کی قدر کرو. تم نے تو اپنے طریقے ایجاد کر لیے اللہ کی قدر کرنے کے، یہ کوئی تھوڑی ہے اللہ کی قدر، ٹھیک ہے نا. تو ٹوڈیز ڈیلما، ٹوڈیز فتنہ از ان دس آیت، ٹھیک ہے نا. کیونکہ ہم بھی مسلمان اور کلمہ گو اور نماز اور زکات بھی شاید دے ہی دیتے ہیں بہت سارے دیندار، ٹھیک ہے، اور بہت ساری چیزیں، لیکن جو ہے نا وہ فرائض کو نوافل بنا دیا اور نوافل کو فرائض بنا دیا، ٹھیک ہے نا. جو نفلی کام تھے نا ان کو فرض کی جیسی اہمیت دینی شروع کر دی، ٹھیک ہے نا. اور جو فرض کے فرض والے کام تھے نا ان کو یا تو نفلی سمجھ لیا، کر لو تو اچھا ہے، نہیں کرو تو کوئی مسئلہ نہیں ہے، ہے نا، ثواب مل جائے گا، چلو کر لیتے ہیں، نہیں نہیں اچھا ابھی مجھے ثواب کا موڈ نہیں ہو رہا تو نہیں کرنا. یا یہ کہ جو اپنے مزاج کے خلاف نظر آ رہا ہے تو اس کو سرے سے یعنی انکار ہی کر دینا شروع کی، نہیں یہ ہے ہی نہیں فرض. ایک ہوتا ہے ٹریٹ کر رہے ہیں آپ اس کو بطور نوافل کے لیکن آپ مانتے تو ہیں کہ یہ فرض ہے، اور ایک ہوتا ہے کہ آپ اس کو فرض ماننے سے ہی انکار کر دیں، نہیں یہ تو فرض تھا ہی نہیں، یہ تو مولوی صاحب کا بنایا ہوا، خالی یہ تو مولویوں کی بنائی ہوئی چیز ہے بس. تو 100% یہ بھی ما قدر اللہ حق قدر ہی. لیکن ان اللہ لقوی عزیز، بے شک اللہ تعالیٰ قوی بھی ہے اور عزیز بھی ہے، خوب طاقت بھی اللہ تعالیٰ کے پاس ہے. تو یہ مت سمجھو کہ تم نے قدر نہیں کری تو اب گویا کہ اللہ کی طاقت کچھ کم ہو گئی، سم ہاؤ اللہ واز نعوذ باللہ سم نعوذ باللہ اللہ تعالیٰ واز گیننگ ہز طاقت فرام یور قدر. اگر تم قدر کرو گے نا تو اللہ تعالیٰ کی طاقت بڑھ جائے گی، جیسے کوئی ہماری تعریف کرتے ہیں نا تو ہم پھولنا شروع ہو جاتے ہیں، رائٹ، ہم پھول پھول کے کپا ہو جاتے ہیں، ٹھیک ہے نا. ہماری موٹیویشن لیول بڑھ جاتی ہے، چلے کم از کم اگر آپ ایک نیگیٹو طریقے سے نہ بھی سنیں، نیگیٹو طریقہ تو یہ ہے کہ کوئی ہماری تعریف کرتا ہے ہم اپنے آپ کو بڑا سمجھنا شروع ہو جاتے ہیں اور بڑا پھول کے کپا ہو جاتے ہیں. لیکن پازیٹیو چیز بھی تو ہے نا اس کے اندر، کہ کوئی ہماری تعریف کرے تو ہمیں بڑا موٹیویشن مل جاتی ہے، ہماری جو ہے نا وہ یعنی ایک اسپرچل اسٹرینتھ یا ایک ایموشنل اسٹرینتھ ہماری بڑھ جاتی ہے، ٹھیک ہے نا. اللہ تعالیٰ کے ساتھ یہ ہے کہ اگر ہم اللہ کی تعریف کریں گے جیسا اس کی تعریف کرنی چاہیے تھی، اللہ کی قدر کریں گے تو اللہ تعالیٰ جو ہے نا وہ نعوذ باللہ اللہ تعالیٰ کی کوئی اسٹرینتھ بڑھ جائے گی، نہیں، اللہ تعالیٰ قوی ہیں. اور لام تاکید کے ساتھ، یہاں پہ لام تاکید کے ساتھ ساتھ لا قوی، ضرور اللہ تعالیٰ تو البتہ یعنی انڈیڈ قوی ہے. ان اللہ لقوی، ان بھی ہے تاکید کے لیے اور لام تاکید بھی ہے، ٹھیک ہے. تمہاری تاکید کرنے، تمہاری قدر کرنے سے اللہ تعالیٰ کی کوئی مزید قوت نہیں چاہیے، ٹھیک ہے نا. اور عزیز، ٹھیک ہے، بالا دست تو اللہ ہی کی ذات ہے، تم قدر کرو یا نہ کرو اس سے اللہ کو کوئی فرق نہیں پڑتا، ہاں تمہیں ضرور فرق پڑتا ہے. اگر تم قدر نہیں کرو گے اللہ کی جیسے کرنی چاہیے تھی تو پھر قوی اور عزیز جو ہے نا اس نے پھر تم سے نمٹنا ہے، ٹھیک ہے نا. یہ اللہ نے اپنا اصول اور قانون بنایا ہوا ہے، ٹھیک ہے جی. یہ تو ہو گیا ترجمہ، خلاصہ تفسیر 4 منٹ ہے. اگر کسی کو سوال ہے تو آپ لکھ کر کے پوچھ لیجیے گا، ورنہ ہم خلاصہ تفسیر شروع کر لیتے ہیں کم از کم. یہ فرماتے ہیں کہ اور یہ مشرک لوگ اللہ تعالیٰ کے سوا ایسی چیزوں کی عبادت کرتے ہیں جن کے جواز عبادت پر اللہ تعالیٰ نے کوئی حجت اپنی کتاب میں نہیں بھیجی ہے، ٹھیک ہے، کوئی جواز ہی نہیں ہے، کوئی دلیل ہی نہیں ہے، کوئی حجت نہیں ہے، اور نہ ان کے پاس اس کی کوئی عقلی دلیل ہے. عقلی دلیل یہاں پہ کیوں فرمایا؟ کیونکہ دو طرح کی دلیلیں ہوتی ہیں، ایک ہوتی ہے نقلی دلیل، ایک ہوتی ہے عقلی دلیل، ٹھیک ہے. نقلی دلیل جو ہے وہ تو جو اوپر سے ساری لمبی ڈسکشن ہوئی نا، کہ اوپر سے جو اتھارٹی ملتی ہے अल्लाह ताला के बनाए हुए तरीके से जो अथॉरिटी मिलती है, चाहे वो जिब्राइल अलैहिस्सलाम के वास्ते से मिले, चाहे वो नबी अलैहिस्सलाम के बराह रास्त किसी हुक्म से किसी को अथॉरिटी मिल जाए, जैसे मुआज बिन जबल को जो है वो नबी अलैहिस्सलाम ने अपना नायब बना करके यमन भेजा, तो मुआज बिन जबल जो है वो यमन में नबी अलैहिस्सलाम के खलीफा बन गए, यमन में नबी अलैहिस्सलाम के जो है वो नायब और अमीर बन गए, ठीक है ना। ये दूसरा तरीका था कि किसी को हुक्म दे दिया कि हाँ भाई ये है, ठीक है ना, जैसे कि पिछली क्लासों में बात हो चुकी है शौहर, है ना। नबी अलैहिस्सलाम ने क्या फरमा दिया कि जो शौहर होता है, शौहर कैसे होता है, निकाह के जरिए से होता है, अगर निकाह नहीं है तो वो शौहर नहीं हो सकता। ये तो नहीं होता कि भी कोई औरत जो है वो कहे ये मेरा शौहर है तो अब उससे वो शौहर बन गया, या कोई मर्द जो है वो बीवी को किसी औरत को जाके कहे कि ये मेरी बीवी है तो आज से मैं उसका शौहर हूँ, ऐसे हो जाता है कोई किसी का शौहर और कोई किसी की बीवी, नहीं। बल्कि नबी अलैहिस्सलाम का सिखाया हुआ निकाह का तरीका है ना, जिसके अंदर के जो है वो इजाब होगा, कबूल होगा, और जो है वो दो दो शरीक गवाह होंगे, ठीक है ना, और बाकी जो है वो निकाह की सुन्नत है। ये सारी चीज मिलकर के जब कोई एक्शन हो गया जिसको निकाह कहते हैं, अब जो है ना वो बीवी बन गई, ये शौहर बन गया। अब नबी अलैहिस्सलाम ने क्या फरमा दिया कि शौहर की अताअत जो है वो बीवी के ऊपर वाजिब है, ऑफ कोर्स अल्लाह की नाफरमानी में नहीं, लेकिन अदरवाइज तो वाजिब है। तो ये शौहर के पास नबी अलैहिस्सलाम की तरफ से सनद मिल गई, ठीक है ना, ये सुल्तान मिल गया शौहर को कि बीवी को जो है उसकी अताअत करनी है, ठीक है। तो ये कहलाती है नकली दलील, यानी कॉपी हो रही है, नैरेट हो रही है ऊपर से, ठीक है ना, आपके पास एक दलील, ठीक है ना। और दूसरी दलील क्या होती है, उसको कहते हैं अकली दलील। अकली दलील का मतलब क्या कि इंसान अपनी अकल को इस्तेमाल करे, लेकिन अकल के पास कोई इल्म नहीं है, कोई इल्म नहीं है, हकीकत का इल्म नहीं है, उसने जो है वो कभी गौर से चीजें देखी ही नहीं, बस चरवाहे वो चौपाई की तरह से जो है वो सर झुका करके जो है वो घास चरता रहा, जैसे कि 9 to 5 जो है दफ्तर के अंदर या दुकान के अंदर, और उसके बाद जो है वो दुकान अंदर, दुकान पेट के अंदर, ठीक है। तो अगर ऐसी जिंदगी गुजार रहा है तो भाई इसकी अकल तो बगैर इल्म के है, तो ये इस अकल की के पास कोई दलील नहीं है, इसके किसी सोच को, इसके किसी कंक्लूजन को अकली दलील नहीं कह सकते, बल्कि अकली दलील तो उस अकल की कंक्लूजन को कहेंगे कि जिसके पास इल्म है, यानी उसने एक्वायर किया है इल्म, ठीक है। तो अब वो किसी कंक्लूजन पे पहुंचता है, किसी कयास के ऊपर कोई कयास इस्तेमाल करके कोई इज्तिहाद करता है तो उसको कहेंगे जी ये है अकली दलील, ठीक है, क्योंकि इल्म के साथ इसने इज्तिहाद किया, तो इसकी बात जो है वो दलील का रुतबा रखती है, ठीक है। इसी वजह से जो मुज्तहिद उलमा फकीह जो होते हैं ना, वो अपनी अकल को इस्तेमाल के करके कोई बात कहते हैं कि भाई ऐसे नहीं, ऐसे होना चाहिए, ठीक है ना। तो अकली दलील, और हम कहें कि नहीं मैं चाहती हूं, या कोई औरत कहे, कोई मर्द कहे, है मैं चाहती हूँ ऐसे नहीं, ऐसे होना चाहिए, तो भाई मेरे पास भी एक दिमाग था, उसके पास भी एक दिमाग था, मेरे पास भी कुछ ना कुछ तो अकल थी, उसके पास भी जो है वो अकल थी, तो जिस तरह उसकी बात मान रहे हो उस तरह मेरी बात भी मानो, नहीं मानेंगे हम आपकी बात, क्यों नहीं मानेंगे भाई आप मेरी बात, इसलिए कि आपके पास इल्म नहीं है, या बहुत छोटा सा इल्म है आपके पास, इस वजह से आपकी अकली दलील की कोई हैसियत नहीं है, ठीक है। तो इन लोगों के पास तो कोई अकली दलील भी नहीं है, और कयामत में जब उनको शिर्क पर सजा होने लगेगी तो इन जालिमों का कोई मददगार नहीं होगा, यानी अगर ये इस तरह की हरकतें करते रहेंगे तो इनको सजा भी मिलेगी, ठीक है ना। कौलन के उनके फेल के इस्तेहसान पर कोई हुज्जत पेश कर सके, ना अमलन के उनको अजाब से बचा सके, यानी मददगार दो तरह के होते हैं, एक होता है जुबानी किसी की तरफदारी करने वाला मददगार, ठीक है ना, तो उस दिन वो भी कोई नहीं होगा जो इनकी जुबानी ही इनकी इनके बिहाफ पे आर्ग्यू कर सके, कोई वकील नहीं होगा इनका जैसे, ठीक है, और जो है ना कोई इनको अजाब से निकाल लाने वाला कोई भी नहीं होगा, क्योंकि नबी अलैहिस्सलाम जो शफात का काम करेंगे भी ना, जो जहन्नुम में से लोगों को निकालेंगे तो वो ईमान वालों को निकालेंगे, ठीक है, वो ऐसे लोगों को नहीं निकालेंगे जो कि नबी अलैहिस्सलाम का ही इनकार कर देते थे और उनसे जो है वो बहस वबाइस और जुदा किया करते, ठीक है। यहाँ पे हम आज की क्लास रोकते हैं, अगर कोई सवाल नहीं है तो फिर disconnect. जी एनीथिंग ठीक है, बस अब रमजान मुबारक आधे से ज्यादा गुजर गया है और जैसे पहला हाफ गुजर चुका उसी तरह से अगर हमें हमें जिंदगी अल्लाह ताला ने दी आखिर तक की, तो ये बाकी आधा जो कि आधे से कम रह गया है वो भी खत्म हो जाएगा। ठीक है, तो अब हमारा जो कुरान के साथ एक ताल्लुक बना है, बेशक रमजान मुबारक के बाहर जो है वो इतनी फ्रीक्वेंसी के साथ और इतनी इंटेंसिटी के साथ तो बेशक नहीं हो सकता, मुमकिन ही नहीं है, क्योंकि रमजान और रमजान और गैर रमजान के दरमियान फर्क है। लेकिन कुरान मजीद और कुरान मजीद जो है ना वो तो फर्क नहीं है कि भी रमजान मुबारक के अंदर कोई नया कुरान आ जाता है और रमजान मुबारक के बाद जो है ना वो कोई लेस इंपॉर्टेंट नाउज बिल्ला लेस इंपॉर्टेंट कुरान मजीद हमारे पास आ जाता है। नहीं, कुरान मजीद की अहमियत जो है वो पूरा 12 साल 12 महीने, ठीक है, जिस वजह से रमजान मुबारक के बाद भी तफसीर की क्लास शुरू मतलब जारी रहती है और बेशक रोजाना के हिसाब से नहीं होती लेकिन हफ्ते में 2 दिन तो कम से कम इसी तरह की बिल्कुल यही वाली तफसीर क्लास जो है वो हफ्ते में हम 2 दिन कर देते हैं। उसके अलावा भी कुछ बयान वगैरह तो चलते रहते हैं, तो जो लोग अभी इंट्रोड्यूस हुए हैं सिलसिले से, वरना बहुत सारे लोग तो पहले से सिलसिले में माशाल्लाह शामिल हैं, तो उनको चाहिए कि वो एक व्हाट्सएप हमें मैसेज करके अपना नाम भेज दें ताकि हम उनको उस वाले क्लास के अंदर भी शामिल कर लें जो कि रमजान के बाद भी जारी रहती है। मर्दों के लिए रात के वक्त होती है, फिर सिर्फ 45 मिनट बुध और पीर के दिन, और ख्वातीन के लिए बुध और पीर के दिन सुबह के वक्त होती है। ठीक है, आपने कुछ सवाल पूछा है गालबन कि वो लोग वो कौन लोग होते हैं जो औरत और मर्द की नमाज सेम कहते हैं, वो कौन लोग होते हैं जो औरत और मर्द की नमाज सेम कहते हैं। वो लोग होते हैं जो जिन जिनके नजदीक जो है ना वो यानी हदीसों की जो समझ है वो जरा उनका एक अलग अंदाज है हदीस को समझने का। ठीक है, तो वो नबी अलैहिस्सलाम की एक हदीस है, सल्लु कमा रअयतुमुनी उसल्ली, कि तुम नमाज पढ़ो जैसे कि तुम मुझे देखते हो नमाज पढ़ता हुआ। ठीक है, तो वो जो लोग हैं जो कि औरत और मर्द की नमाज को एक जैसा कहते हैं ना कि बिल्कुल एक तरीके से, तो वो कहते हैं भाई नबी अलैहिस्सलाम ने इस हदीस के अंदर तो ये नहीं कहा कि औरतें मुझे देख करके नमाज ना पढ़ें बल्कि औरतें जो है वो मेरी बीवी को देख करके नमाज पढ़ें, है ना, बल्कि सबको कहा कि मेरी मुझे देख करके नमाज पढ़ें, तो इस वजह से जो है ना वो दोनों में कोई फर्क नहीं है। ठीक है, तो बाकी लोग क्यों उनको ये बात समझ में नहीं आती कि नबी अलैहिस्सलाम ने औरतों को अलग नहीं कहा, मर्दों को डिस्टिंग्विश नहीं किया इस हदीस के अंदर, उनको ये बात समझ में नहीं आती। नहीं, उनको भी ऑफ कोर्स ये बात समझ में आती है, लेकिन वो जो है ना वो इस एक हदीस की बुनियाद पर नमाज का तरीका नहीं करते, बल्कि वो नबी अलैहिस्सलाम की इस वाली हदीस को इस बात पर महमूल करते हैं, जैसे कि बहुत सारी कुरान मजीद की आयात और अहादीसों को जो है वो समझना होता है डिटेल के साथ, कॉन्टेक्स्ट के साथ। जिस तरह अभी हमने एक ये आयत के बारे में बात करी थी ना बिल्कुल शुरू में कि काफिरों वाली वाले इखलाक जो है वो हमें कुरान की इस आयत से मिलते हैं, राइट, हालांकि आगे का कॉन्टेक्स्ट जो है वो उससे पता चलता है कि नहीं ऐसा नहीं है। उसी तरह से कुरान मजीद की दूसरी आयात और अहादीस मुबारका के अंदर भी यही है कि भाई आपको पूरा जो बिग पिक्चर होती है उससे बात समझ में आती है, खाली ये कोई थोड़ी कि एक आपने हदीस ले ली या एक आयत ले ली और या एक आयत का कोई टुकड़ा ले लिया या हदीस का कोई टुकड़ा ले लिया उससे जो है वो आपने जो है वो पूरा का पूरा डिसाइड कर लिया, है ना, यही उसूल जो है वो इस हदीस के ऊपर अप्लाई होता है। तो इस वजह से जो जो लोग इस बात से एग्री नहीं करते कि औरत मर्द की नमाज एक है, वो फिर पूरे कॉन्टेक्स्ट को लेते हैं, यानी तआमुल जो सहाबियात का तरीका था नमाज पढ़ने का, और बहुत सारी और भी इनके पास दलीलें माशाल्लाह अल्हम्दुलिल्लाह कोई कमी नहीं है उन दलीलों की इस बात का जवाब देने के लिए कि नहीं इस हदीस का ये मतलब नहीं है कि औरतें भी उसी तरह एग्जैक्ट उसी तरीके से सजदा करें और उसी तरीके से वो कयाम में खड़ी हों और उसी तरीके से औरतें भी जो है वो रुकू करें जिस तरीके से मर्द रुकू और कयाम और सजदा करते हैं। नहीं, इस हदीस का ये मतलब है ही नहीं। उम्महातुल मोमिनीन का इसके ऊपर अमल नहीं था, सहाबियात का इसके ऊपर अमल नहीं था, और अगर आप कहते हैं कि भाई औरतों मर्दों के दरमियान कोई फर्क नहीं है तो इसके ऊपर तो फिर और भी बहुत सारी तरीके हैं और भी बहुत सारे दलाइल हैं, उनका भी वक्त भी नहीं है और मेरे जहन में सारे दलाइल इस वक्त हैं भी नहीं। ठीक है सर, अब यहाँ पे हम क्लास खत्म कर देते हैं। वो आखिर दावाना अनिल हमदुलिल्लाह रब्बिल आलमीन। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।